और कभी मुसलमान का आपस में वो करा दे बैठ के, कई दफा आपने देखा होगा डायलॉग्स डायलॉग होते हैं, तो डायलॉग के एंड के अंदर हर बंदा काउंटर आर्गूमेंट ढूंढ रहा होता है और उसको डिफेंड करने की कोशिश कर रहा होता है, तो एक्चुअली चेंज कोई भी नहीं होता आर्गूमेंट से। तो मुझे ये लगा कि जो चेंज होने का अमल है ना वो बिल्कुल कोई डिफरेंट है, वो जो हदायत है ना वो अल्लाह पाक के ख़जाने से आती है, उसकी कोई प्री रेक्विजिट होते होंगे, और मुझे लगा कि उन प्री रेक्विजिट्स में से जो सबसे अहम है ना वो ये है कि आपके दिल में कितना खलूस है, आप जो बात कह रहे हैं आपकी कन्विक्शन कितनी है, आप ख़ुद उसके ऊपर कितना अमल कर रहे हैं, और आपके दिल में कहने वाले के लिए दर्द कितना है, मतलब बनिस्बत ये कि कहने वाले पर गुस्सा कितना कि तुम कितने ख़राब हो, तुम ठीक क्यों नहीं होते और तुम ये नहीं, इसकी बजाय आपके दिल में उसके लिए कितना तड़प है, कितना दर्द है, कितनी तकलीफ़ है, कितना आप उसके लिए परेशान हैं। तो मैं इस तजुर्बे से आहिस्ता आहिस्ता गुजरता रहा, अल्लाह पाक से दुआ भी मांगता रहा, तो मुझे अब ये एहसास हो रहा है कि मेरी उम्र है 61 साल, तो मैंने ज़िंदगी का जो बेशतर हिस्सा है वो तो गुजार लिया है। देखना कोई शख्स अगर फौत हो फ़र्ज़ करे 75 साल की उम्र में, तो लोग कहते हैं अच्छा 75 साल की उम्र में, चलो चलो, और दिल में हमारे होता है कि चलो कोई बात नहीं, खा पी लिया माशाल्लाह, बच्चे बच्चे दादा दादी बन गए तो चलिए भी दुख तो बहुत है लेकिन चलो बहरहाल, तो हमें इतना ऐसे लगता नहीं है थोड़ा सा। तो अगर फ़र्ज़ करें हम यही देखें तो बहुत थोड़े से साल हैं जो मेरे पास हैं, तो मुझे ये लगा कि अब मुझे जो है अपनी इस ज़िंदगी को मुफीद बनाने के लिए अपने लिए, यानी ये नहीं कि मैं लोगों को चेंज करके कोई इनकलाब ले आऊँ, मैं अपने आप को यानी अपने लिए, अपनी आखरत के लिए और अपनी इसलाह के लिए और अपने आप को एक मुफीद इंसान बनाने के लिए मुझे अब इस पर फोकस करना चाहिए। तो वो फिर मैंने बाकायदगी से मैं ये इस तरह से करता हूँ। फिर जो एरियाज़ मैंने नोट किए ना, वैसे तो बहुत से कामों में मेहनत की ज़रूरत है, लेकिन मुझे ये लगा कि जो शख्स 40 साल का है या 30 साल का है या 50 साल का है, वो बिल्कुल एक पत्थर की सिल है, जिस तरह हर पत्थर के अंदर एक मुजस्मा होता है मगर उसको छीलने के लिए आपको बहुत स्किल चाहिए। लेकिन जो हमारे बच्चे हैं जिनकी उम्र 7 साल से कम है, या वो बच्चे जो अभी पैदा नहीं हुए, यानी जो पोटेंशियल पेरेंट्स हैं उनकी गोद में अल्लाह पाक जो एक तोहफा देने वाला है, वो है असल मैदान जिन पर मेहनत करने की ज़रूरत है। आज जो बच्चा 10 साल का है ना, 15 साल के बाद वो, इन जो 10-10 साल के बच्चे हैं, 15 साल के बाद इस पूरे प्लैनेट का निज़ाम एडमिनिस्ट्रेटिवली, साइंटिफिकली, रिलीजियसली, वो उनके हाथ के अंदर होगा। तो मैंने ये सोचा कि मैं अपने उस मेहनत को नैरो करके और मैं इस काम की तरफ तवज्जो दूँ कि कैसे मैं पोटेंशियल पेरेंट्स को ये बता सकूँ जो मैंने सीखा है कि आपके यहाँ जब अल्लाह औलाद देगा तो आपने उसकी किस तरीके से तरबियत करनी है, और बाकी बड़ों को ये बता सकूं कि जो हमसे गलतियां हो चुकी हैं, क्योंकि आप ये बात सुन के बहुत आपको दुख और परेशानी होगी, मुझे भी बहुत परेशानी होती है कि 0 to 7 years का टाइम बहुत ही क्रिटिकल टाइम है बच्चों की तरबियत का, और 0 to 7 years के अंदर अगर हमको गलतियां कर दें तो हम इररिपेरेबल लॉस कर देते हैं। जैसे हमने दीवार है ना घर बनाना है तो उसकी एक पहली ईंट आप टेढ़ी रख दें, अब आप जितनी मर्जी डेडिकेशन से हर ईंट रखते वक्त सूरह यासीन पढ़ें और 2 नफल पढ़ के ईंट रखें, लेकिन इंशाल्लाह वो दीवार जितना रखते जाएंगे वो टेढ़ी होती जाएगी, चाहे आप जितनी मर्जी नेक नियति से सूरह यासीन पढ़ पढ़ के वो रखते रहिए, क्योंकि आपकी वो बुनियाद है वो टेढ़ी है। तो ये जितनी कॉग्निटिव साइकोलॉजी है और जो पेरेंटिंग के बारे में सोशल साइंटिस्ट हमें बताते हैं, तो उन्होंने तो ये बताया है कि 0 to 7 years तक एक बहुत क्रिटिकल पीरियड है, उस पीरियड्स के अंदर पेरेंट्स को यानी बहुत ही सोच समझ के, प्लान करके, स्ट्रेटजी बना के, और हम अपने हिसाब से कहते हैं और साथ अल्लाह पाक से दुआ मांग के और बच्चों के ऊपर इन्वेस्ट करने की ज़रूरत है। 7 साल के बाद एक टोटल डिफरेंट पैटर्न शुरू होता है कि जिसमें बच्चे की तरबियत के लिए एक पेरेंटिंग का टोटली डिफरेंट स्टाइल अपनाना पड़ता है, और 13 साल के बाद फिर वो एक एडल्ट के तौर पर होता है, अब जो पेरेंट्स के साथ उसकी रिलेशन हैं वो और तरह के रिलेशन हो जाते हैं। तो ये जो पूरी एक कहानी है इस पर मैं कुछ मेहनत करके ये हर जगह लोगों को बताने की कोशिश करता हूँ, और अल्लाह से दुआ करता हूँ कि अल्लाह पाक इसको कबूल करे और मेरी अपनी आखरत के लिए कुछ मेरा थोड़ा सामान हो जाए। तो मैं मुख्तसर बस ये, अच्छा मैं अब यूके में आया हूँ तो मेरा ये ख्याल था कि मेरा कुछ थोड़ा डिफरेंट ख्याल था। लंदन में हमने 3 सेशन किए, फिर हमने ग्लासगो में किया, फिर हमने न्यूकासल में किया, फिर नॉटिंगम में किया, तो हर एक सेशन के बाद कुछ तो सवाल जवाबों में लोगों ने कहा, कुछ जो शाई थे, तकरीबन हर एक ने पेरेंटिंग के बारे में ही अपनी परेशानियों का इजहार किया और डिफरेंट डिफरेंट इश्यूज लिए। तो मुझे लगा कि मतलब यहाँ भी उसी तरह पाकिस्तान की तरह गालबन ये एक एरिया है जिसके अंदर हम कंट्रीब्यूट कर सकते हैं, क्योंकि इंसान तो सारे एक ही तरह के होते हैं, मिजाज तो एक ही तरह का होता है। तो ये थोड़ा सा मैं अपनी तरफ से कोई आपको कोई बहुत एक्सॉस्टिव लेक्चर या कोई किसी एक टॉपिक पर बात करने की बजाय मैं ये चाहता था कि मैं ये थोड़ा सा अपना ये एक जर्नी बता दूँ कि ये कुछ मैं करता रहा हूँ। तो मेरी जो ये सारा काम है ये वाला सर्जरी के अलावा, इसके दो आस्पेक्ट हैं। एक तो टेक्निकल ट्रेनिंग है, यानी कुछ जगहों के ऊपर जैसे ऑर्गेनाइजेशन लीडरशिप के ऊपर बाकायदा 3 दिन की प्लान वर्कशॉप है, इस तरह से किया, या इमोशनल इंटेलिजेंस के ऊपर किया। लेकिन जर्नली स्कूलों में, कॉलेजेस में, यूनिवर्सिटीज़ में, और मैं अब बल्कि यूनिवर्सिटीज से भी मैंने फोकस किया है कि मैं हाई स्कूल और सेकेंडरी, ये जो कॉलेजेस हैं वो ज़्यादा बुनियादी वो बातें हैं, तो वहाँ बच्चों। और ये दूसरी बात मैंने ये देखा है, जो हमारे नौजवान हैं ना, इनके अंदर एकदम बात को एक्सेप्ट करने का पोटेंशियल बहुत ज़्यादा है बड़ों से। बड़ों का एक अपना वर्ल्ड व्यू बन गया होता है, और हम बहुत ही डंडा लेके ना अपने वर्ल्ड व्यू के कस्टोडियन होते हैं, चाहे वो हमारे रिलीजियस थॉट हो, चाहे हमारे पॉलिटिकल थॉट्स हो, चाहे सोशल थॉट्स हो, तो हम उसके बड़े 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 हम डंडा लेके ना उसके पहरेदार चौकीदार लगे होते हैं कि वो खबरदार, जिस तरह मैं आखिर एक कामयाब शख्स हूँ, आखिर मैं कामयाब शख्स हुआ हूँ तो किसी वजह से कामयाब हुआ हूँ ना। अब आप सारे के सारे यू आर ऑल सक्सेस स्टोरीज, तो हम सबके जहन में ये होता है कि अगर मैं यहाँ तक पहुँचा हूँ तो मेरे अंदर कोई कमाल है तो मैं यहाँ पहुँचा हूँ। तो इसलिए बड़ों को बहुत मुश्किल होता है कि किसी तरीके से वो, तो इसलिए मैं कहता हूँ, और मैं उसका कैपेबल भी नहीं हूँ, मुझे लगता है कि मेरे अंदर वो स्किल भी नहीं है, तो इसलिए मैं नैरो करके, और ये जो ये बच्चे बैठे हुए हैं माशाल्लाह, ये हमारा फ्यूचर है माशाल्लाह, ये और ये दे आर ऑल, वो बच्चा उमर ये अब ये आपको ये स्कूल बॉय होगा या कॉलेज में पढ़ता होगा, बट एक्चुअली ही इज़ अ पोटेंशियल पेरेंट एज वेल। इंशाल्लाह कुछ अरसे के बाद जो है वो डॉक्टर साहब जब दादा बनेंगे तो इंशाल्लाह ही पोटेंशियल। तो एक्चुअली अब डॉक्टर साहब को बताने की बजाय उम्र ज़्यादा अहम है ताकि जो है ना, तो ये मेरी कुछ मेहनत का मैदान है जिसमें मैं कुछ काम करता हूँ। बस मेरी तरफ से इतना ही, और अगर आप कुछ पूछना चाहें तो इंशाल्लाह उससे वी कैन जस्ट इंटरेक्ट। और अच्छा, और एक बड़ा मज़ेदार बात है, वो हर जगह पर मैं कहता हूँ कि मुझे एक बहुत ज़बरदस्त एडवांटेज है। वो एडवांटेज ये है कि मैंने कोई भी जवाब अपने नॉलेज की बेस पर नहीं देना, मैंने अपनी नोइंग की बेस पे देना है, जो मेरी एक अंडरस्टैंडिंग है। तो ये हो सकता है कि आप सवाल ज़बरदस्त पूछें, लेकिन मुझे परेशानी इसलिए नहीं होगी कि अगर मुझे जवाब नहीं आता हो तो मैं कहूँगा मुझे नहीं आता, तो आई विल बी वेरी कंफर्टेबल। तो अगर आप कुछ बात करना चाहें, कमेंट करना चाहें, कुछ सवाल पूछना चाहें तो आई विल बी वेरी हैप्पी सर। आप सही कह रहे हैं सर।
अयाज इज अ सीनियर पीडियाट्रिक न्यूरोलॉजिस्ट,
माशाल्लाह
पीडियाट्रिक न्यूरोलॉजिस्ट है,
माशाल्लाह माशाल्लाह। मैं अब हम अपने घर में ही बैठे हुए हैं, ये किस तरह की कोई ऑफिशियल तो मीटिंग नहीं है, फॉर्मल भी नहीं है। तो आपने ये पूछा है कि भाई इस तरह का कोई आपने कोशिश की कि नहीं, कि जो अहले इक्तदार हैं या जो वहाँ साहिब इक्तदार हैं तो उनके उनको से बात की जाए। तो मुझे पिछली गवर्नमेंट में इमरान खान साहब ने बुलाया था, और पहले उन्होंने एक रैंडम कुछ लोग बुलाए थे जो उनका ख्याल था कि उनका कुछ इन्फ्लुएंस है, तो 8-10 लोग थे। तो जब मैं वहाँ गया तो मैं उम्र में सबसे बड़ा था उनसे, तो उन्होंने मुझे कर्टसी में कहा कि जी पहले आप बात शुरू कीजिएगा तो उसके बाद बाकी बात करेंगे, तो आपके पास 10-10 मिनट हैं, तो आप कोशिश कीजिएगा 7 मिनट में बात ख़त्म कर दीजिएगा। तो इस तरह वो खान साहब बैठे हुए थे, इधर 7-8 लोग, और वो अक्सर मीडिया के लोग थे। वो मेरे ख्याल आपने वो क्लिप देखा भी होगा, वो बड़ा उस बड़ा पाकिस्तान टीवी पर बाकी चीज़ पर। तो मैंने उनको ना ये कहा था कि मुझे आपका इकोनॉमिक्स, आपकी डिफेंस की पॉलिसीज़ और आपकी जितनी पॉलिसीज़ हैं, अब यही बात पूछ रहे हैं ना, यही बात आपने की है ना, मतलब मैं ये चाहता हूँ कि मैं आपके सवाल का जवाब ही दूँ। تو میں نے ان سے کہا کہ جی آپ نے ایک بات جس نے میں بہت انسپائر ہوا تھا آپ سے وہ یہ تھا کہ آپ نے کہا تھا میں آپ کو ایک قوم بناؤں گا, اور قوم کا مطلب وہ ہوتا ہے, اب آکسفورڈ ڈکشنری بھی آپ اس کا مطلب دیکھیں کہ کچھ لوگ جو ایک جگہ پر رہتے ہوں اور ان کی ایک آئیڈیالوجی ہو, ایک ویژن کے اوپر پکے ہوں, ایک ویژن کے اوپر. تو میں نے کہا یہ بہت آپ کی زبردست بات تھی تو جس سے میں بہت ہی انسپائر ہوا تھا, لیکن آپ چونکہ بہت بزی رہے, آپ کو یہاں اکنامک چیلنجز ہوں گے, تو آپ کو نا وہ قوم بنانے کا ٹائم نہیں ملا. تو میں آپ کے ساتھ ابھی آپ پاس مجھے صرف 7 منٹ دیے ہیں, تو میں آپ کو یہ بتا دیتا ہوں کہ میرے پاس ایک شارٹ ٹرم پلان ہے, ایک میڈیم ٹرم پلان ہے اور ایک لانگ ٹرم پلان ہے. اور شارٹ ٹرم پلان کے اندر ایکچولی کوئی پیسے خرچ نہیں ہوں گے, اور جو میڈیم ٹرم پلان میں بھی ایکچولی کوئی پیسے خرچ نہیں ہوں گے. اب تو لانگ ٹرم پلان کا چونکہ تعلق کیریکولم کے چینج ہونے سے اور آرگنائزیشن کے چینج سے, اس میں ٹائم لگے گا اور اس کا امپیکٹ بھی تقریباً کوئی 8-10 سال کے بعد ظاہر ہوگا. مگر شارٹ ٹرم کا جو امپیکٹ ہے وہ 15 دن کے بعد ظاہر ہوگا, اور میڈیم ٹرم کا جو امپیکٹ ہے وہ 2 مہینے کے بعد ظاہر ہوگا. تو وہ اب اگر آپ اس وقت, تو میں صرف آپ کو اتنا ہی بتا سکتا ہوں. اور دوسرا میں نے کہا کہ میں دوسرا یہ عرض کرنا چاہتا ہوں آپ سے کہ ایک آدمی جو سب سے ہائرارکی میں لو رہنا, جو فرض کریں سڑک کے اوپر جھاڑو دے رہا ہے, تو اس کا کام ڈفرینٹ ہے, معزز آدمی ہے وہ بھی, اور ایک آپ ہیں جو وزیر اعظم ہیں. تو وہاں سے لے کر یہاں تک سب کو تربیت کی ضرورت ہے, آپ کو بھی اور اس کو بھی, تاکہ اس کا لیول انکریز ہو. تو اس کے لیے ایک پلان ہے. تو میں, تو انہوں نے کہا کہ ایسے کر کے کچھ کہا, اور پھر انہوں نے جو جواب دیا وہ بڑا ایک مہمل سا جواب تھا, تو مجھے لگا کہ شاید یہ انہوں نے کچھ اس کو رجسٹر نہیں کیا. لیکن جب وہ میٹنگ ختم ہوئی تو میں آہستہ سے چلتا ہوا, وہ گاڑیوں کی ڈیڈیکیٹڈ جگہ وہ پرائم منسٹر ہاؤس میں رکھی ہوئی تھی, تو میری بھی وہ تھی, تو میں گاڑی میں اپنے جانے لگا تو ایک بھاگا بھاگا ایک شخص آیا, اس نے کہا سر ایم ایس صاحب آپ سے ملنا چاہتے ہیں. اچھا میں ڈاکٹر ہوں, تو میرا خیال تھا کہ ایم ایس سے مراد ہوتا ہے میڈیکل سپرنٹینڈنٹ. تو میں نے کہا کہ ایم ایس کون, تو وہ کہنے لگے ملٹری سیکرٹری. تو وہ میں نے کہا او اچھا, اتنے میں وہ خود بریگیڈیئر صاحب جو ہے نا وہ چلتے ہوئے آ گئے. تو آ کے انہوں نے کہا کہ ڈاکٹر صاحب کافی پی کے جائیے گا, کیونکہ وہ وہاں ایک مشہور ہے یہ بات کہ پرائم منسٹر ہاؤس میں پانی بھی نہیں پلاتے. وہ ایک مشہور ہے نا ان کے بارے میں کہ وہ بہت کفایت چاہ رہے ہیں. تو جسٹ آن دا لائٹر سائڈ, خیر وہ جب بیٹھے تو انہوں نے کہا جی وہ پرائم منسٹر صاحب نے سپریم کورٹ جانا تھا کسی وجہ سے, تو مجھے کہہ کے گئے ہیں کہ یہ جو انہوں نے بات کی ڈاکٹر صاحب نے بتایا کہ کیا. تو میں کہا آپ کو کتنا وقت ہے؟ انہوں نے کہا جی اتنا وقت ہے کہ جتنا مرضی آپ کہیں. تو میں نے ان کو بہت تفصیل سے بتایا, اور ساتھ میں نے عرض کیا کہ اس کے لیے میں جب واپس جاؤں گا تو میں آپ کو ریٹن فارم میں بھی دوں گا سارا. وہ میں نے ریٹن فارم میں بھیجا. تو اس کے بعد ایک مجھے ای میل آئی سیکرٹری ٹو پرائم منسٹر صاحب کی جو تھے اس اعظم خان صاحب, کہ جی ایک ڈیسک بنا دیا گیا جس میں اس کام کے اوپر ہو رہا ہے, اٹ از ان دی امپلیمنٹیشن فیز. تو وہ پھر نہیں ہوا. پھر مجھے مہینے کے بعد ایک خود بد ہوئی, تو میں نے ان کو دوبارہ پھر ایک کہا, اور میں نے اینڈ میں بڑا ایک جو اینڈ کا میرا فکرہ تھا, ان کو میں نے کہا کہ میں اس کام کے لیے, یہ میرے کریڈینشلز ہیں, یہ میرا پچھلا ہے, میں اس کام کے لیے حاضر ہوں والنٹری, مجھے کوئی عہدہ نہ دیجیے, کوئی کچھ نہ دیجیے, ٹی اے ڈی اے بھی نہ دیجیے, میں اپنا ڈرائیور اور سب کچھ اس ساتھ ہی جہاں پھرنا ہوگا. اور میں نے اینڈ میں اس کو لکھا, میں نے کہا ان کو کرکٹ کی زبان میں بات کروں, تو میں نے کہا کہ مسٹر پرائم منسٹر ان دس لمیٹڈ اوور میچ جسٹ گیو می دی لاسٹ اوور اینڈ آئی ول فیچ فیو وکٹس فار یو ان شاء اللہ. تو لیکن مجھے ہے افسوس ہے کہ ان کی کوئی مجبوری ہوگی, لیکن اس کے اوپر کچھ ہو نہیں سکا, اور اس کو صرف کاغذوں میں کیا. اور پھر میں نے جو وہاں کمشنر تھا اس کو کہا کہ ہم لیٹس پائلٹ اٹ ان بہاول پور. میں نے ان سے یہ عرض کیا تھا کہ ایک بتا دوں تھوڑا سا کیا تھا, ایک آؤٹ ہلکی سی آؤٹ لائن, کہ ہمارے ہاں ایک نظام موجود ہے. آپ دائیں طرف یوں دیکھیں نا بہاول پور کے کسی شہر میں, تو آپ کو کچھ اور نظر نہ آئے, 2-3 مسجدوں کے مینار نظر آئیں گے, اور آپ ادھر دیکھیں تو ادھر بھی 2-3 مینار نظر آئیں گے, اور سامنے بھی اور پیچھے بھی, اور یہ پورا انفراسٹرکچر اویلیبل ہے, اور اس انفراسٹرکچر میں سارے نہیں, کچھ نہ کچھ لوگ 5 وقت جاتے ہیں. یہ حکومت کے ادارے ہیں, یہ شرعی طور پر بھی مسجد کے ممبر کا کسٹوڈین حکومت وقت ہے. ہم نے اس کو استعمال ہی نہیں کیا, اس کو استعمال ہی نہیں کیا, سوائے اس کے کہ وہاں لوگ عربی میں خطبہ ہو رہا ہوتا ہے, انہوں نے کہا جائے کہ دوزانو ہو کر بیٹھنا ہے, اور جو خطبے کا پہلا حصہ ہوتا ہے تو یوں ہاتھ باندھ کے رکھنے ہیں, اور جب دوسرا ہو تو آپ نے ہاتھ نیچے کر لینے. میں یہ پتہ نہیں ہے کہاں سے یہ بات, اور سب لوگ ایسے کر رہے ہوتے ہیں, اور خاموش رہنا ہے, چپ کر کے بیٹھنا نہیں, اور گردن نیچے کر لینی ہے. اور وہاں جب گرمی زیادہ ہوتی ہے تو اکثر اونگ بھی آ جاتی ہے. اب وہ پورا اتنا ٹائم لوگوں کو بٹھا کے آپ اس کے اندر بہت زبردست, اس طرح ایک مختصر سی ایک بات ہے, اس طرح میں نے کہا تھا ایک سول بیوروکریسی ہے, اس طرح پرائمری اسکولز ہیں, تو ان سب کو اتنی جلدی ٹرین کیا جا سکتا ہے سوشل کیریکولم پر. امام مسجد کو کہنا جی دین تو ہم آپ سے سیکھیں گے, مگر سڑک پہ تھوکنا ہے کہ نہیں تھوکنا, جھاڑو دینا یعنی کوڑا پھینکنا ہے کہ نہیں پھینکنا, اگر کوئی موونگ ڈور ہے तो उसको पकड़ के रखना है जब तक कि पिछले वाला कोई ना आ जाए, तो और दूसरा हमने गाड़ी जैसे पार करनी, मतलब इस तरह की दो सफ़ों का कैरिकुलम हम तमाम इमाम मस्जिद को एक हफ्ते में सिखा सकते हैं। और कमिश्नर साहब अपने घर में बुलाएं तमाम इमाम मस्जिदों को, इमाम मस्जिद सारे बहुत खुश होंगे कमिश्नर साहब के घर में दावत हो एक खाने की चाय की, और उसको बाद कहा जाए कि दीन हम आपसे सीखेंगे क्योंकि दीन के आप हैं। ये दो सफ़े आप मेहरबानी करके हर नमाज के बाद सबको बताइएगा। इसी तरह मैंने कहा था जो डायरेक्टर एजुकेशन हैं उनको ये बता दिया जाए कि हर क्लास के बाद मास्टर साहब ने ये तीन बातें बतानी हैं, तो एक हफ्ते में पूरे पाकिस्तान में शोर हो जाएगा, हर स्कूल से हर मस्जिद से ये आवाज़ आ रही होगी कि यार एक बात ख्याल करनी है, शॉपर जो है ना वो नहीं, गाड़ी में अगर गाड़ी आपकी है ना तो एक छोटा सा शॉपर रख लेना, गंद उसमें डालना, उसको डस्टबिन में डालना, वगैरह वगैरह वगैरह। वो पूरा एक सोशल कैरिकुलम था। मैं ये समझता हूँ कि बहुत आसान है पाकिस्तान के अंदर इस तरह की सोशल विजडम क्रिएट करना और लोगों के अंदर वो मिजाज क्रिएट करना बहुत आसान है, और उसके लिए हम सबको कोशिश करनी पड़े। लेकिन आपके सर सवाल का जवाब ये है, सॉरी थोड़ी बात लंबी हो गई, कि जो हमारे अहले इक्तदार हैं, हो सकता है मेरी एक बायस ओपिनियन हो, ये उनकी प्रायोरिटी नहीं है अनफॉर्चुनेटली। उन्हें इस बात का फिक्र नहीं है कि हमें लोगों की तरबियत करनी है, बल्कि एक ख़तरा है उन्हें। अब सॉरी मेरी बात अगर कुछ सियासी लगे तो उसको माजरत, लेकिन मैं आपको दिल से कह रहा हूँ, उनको एक ख़तरा है कि कहीं लोगों की तरबियत हो ना जाए, कहीं ऐसा ना हो जाए कि ये जो है उठ के खड़े हो जाए, हाँ, और ऐसा ना हो कि सामने से हमें क्रॉस आर्गू कर सकें। सब लोग पढ़ जाएंगे तो हर बंदे को अपने राइट्स का पता लग जाएगा। हमारा एक दोस्त है, वो बहुत बड़ा ज़िम्मेदार है, बहुत बड़ा ज़िम्मेदार, उसकी बड़ी ज़मीन है, वो MNA MPA वगैरह भी बनता है, मेरे घर उनका आना जाना भी है, मैं भी जाता रहता हूँ। तो उनका बेटा मुझे शिकायत कर रहा था, कहने लगा कि अंकल आप सही कहते हैं, ज़माना बहुत ख़राब हो गया है, ज़माना बहुत ख़राब हो गया है। मैं उस दिन गाड़ी पर जा रहा था तो गाड़ी ज़रा तेज़ चला रहा था तो हुआ तो मट्टी उड़ी, तो हमारा एक नौकर कहने लगा, मियाँ साहब आप गाड़ी कैसे चला रहे हैं, देखें मेरे कपड़ों पर मट्टी पड़ रही है। कभी जरूरत थी इसके अब्बा की कि मेरे अब्बा को ये बात कह सकता, कितना ज़माना ख़राब हो गया है कि अब देखो ना इस तरह के लोग उठ उठ के हमें कहते हैं कि हमारे ऊपर मट्टी पड़ गई है। और ही वॉज़ वेरी ऑनेस्ट इन सेइंग इट, वो वाकई समझ रहा था कि ज़माना तबाह होने वाला है, यहाँ बड़े छोटे की कोई तमीज़ ही नहीं रही, किसी की ज़रूरत ही नहीं है, किसी को कैसे ज़रूरत हो गई कि एक ज़िम्मेदार के बेटे को ये कह सके कि उसके ऊपर मट्टी। तो इसलिए मैं बहुत ही दुख के साथ आपको शेयर करता हूँ, पता नहीं अब रिकॉर्ड भी हो रही है ये बात, मैं आपको ना बहुत दुख के साथ ही शेयर करता हूँ, मैं बहुत ऑप्टिमिस्टिक आदमी हूँ, मैं कहता हूँ कि बहुत पॉजिटिव हमें रहना चाहिए। एक पेशेंट जो है ना जो वेंटिलेटर पर भी है और जिसकी जो है किडनी फेल हो चुके हैं और उसके सारे पेसमेकर लगा हुआ है और सारा, लेकिन आप मरीज उसको कहें इंशाल्लाह फिक्र ना करो, इंशाल्लाह वी आर हियर, हम पूरी कोशिश करेंगे, पेशेंट अल्लाह पाक करम करेगा, इंशाल्लाह कहीं ना कहीं से हो जाएगा, हमने देखे हैं ऐसे पेशेंट बच जाते होते हैं। तो बीइंग अ डॉक्टर मैं ये समझता हूँ, लेकिन मैं इस सारे के बावजूद बहुत दुख के साथ आपको शेयर करता हूँ कि इस वक्त एज वी स्पीक एज ए मुआशरा बैक होम हमारा कोई मुस्तकबिल नहीं है, एज अ मुआशरा हमारा कोई मुस्तकबिल नहीं है, लेकिन एज एन इंडिविजुअल हमारे पास ट्रमेंडस अपॉर्चुनिटीज मौजूद है। इसलिए हमें इसलिए हिम्मत नहीं हारनी है, एज एन इंडिविजुअल ला तहदाद पोटेंशियल मौजूद हैं, इम्कानात मौजूद हैं। एक बंदा मौजूद है जिसको पकड़ के मैं पेंट करके चेंज कर सकता हूँ, फिर एक दूसरा मौजूद है आई कैन पेंट द, जो नबवी तरीका है यानी किसी को दावत का कि एक एक के पास जाके एक एक के करीब एक एक को नॉक करके बार बार दफ़ा नॉक करके। तो इसलिए आप दुआ कीजिए यहाँ बैठे हुए, और आप यहाँ बैठे हुए जैसे वो हमारे भाई थे वो बता रहे थे कि वो हिंदुस्तान में उन्होंने कितना ज़्यादा सर किधर है, हाँ मसूद भाई कह रहे थे कि कैसे उन्होंने वहाँ अपने आसाम के इलाके में और उस जगह पर किया। तो इस तरह हम आप लोग यहाँ बैठे हम श्योर बहुत सारे लोग करें, कल में एक जगह गए थे पता नहीं वो कितनी चैरिटीज़ कितने ऑर्गेनाइजेशन पाकिस्तान में सारे चला रहे हैं। तो इसलिए है ख़तरा, एज अ डॉक्टर मैं बताऊँगा कि भी आपका क्रिएटिनिन 6 है इस वक्त, और इस वक्त जो है ना जो ऑक्सीजनेशन जो है उसके ऊपर 70 आ रहा है, और दूसरी बात यह है कि प्लेटलेट भी बहुत कम है, ये तो मेरा फ़र्ज़ है बताना, लेकिन फिक्र ना करें इंशाल्लाह अज़ीज़। और हमारे पास एक बहुत बड़ी और एडवांटेज है, एक दफ़ा मैं बहुत मायूसी की बातें कर रहा था, मैंने कहा हालात बड़े ख़राब हो, हमारे एक बाबा जी बुज़ुर्ग थे इस दुनिया से चले गए, उन्होंने एक फ़िक्रा कहा और उसने ना मेरा पूरा माइंड सेट चेंज कर दिया। मुझे कहने लगे पुत्र पंजाबी समझते हैं आप, अल्लाह को लो वह फजल मांग, अल्लाह नू उदिन फजल करन तो कोई नहीं रोक सकता, अगर अल्लाह पाक फजल का फैसला कर लें तो अल्लाह पाक को ये फैसला करने से कोई नहीं रोक सकता। तो लिहाजा हमें स्ट्रेटेजिकली प्लानिंग वाइज बड़ा केयरफुल होना पड़ेगा, वाकई हालात ठीक नहीं है। और जो हालात ठीक नहीं है कि अगर आप मुझे एक मिसाल में कहूँ वो ये है कि मेरे और आपके दरमियान एक कनेक्शन है, एक ग्लू है جس گلو کی جس تعلق کی وجہ سے آپ کی جان مال عزت مجھے تقریباً اتنی ہی عزیز ہونی چاہیے جتنی مجھے اپنی جان مال اور عزت عزیز ہے. یہ معاشرے میں جوڑ کے رکھتا ہے. آپ کو کوئی تکلیف ہو رہی ہے تو مجھے ہونی چاہیے. یہ والا جو کنیکشن تھا نا یہ ہمارے معاشرے میں ڈسرپٹ ہو رہا ہے اور بہت ریپڈلی ڈسرپٹ ہو رہا ہے. آپ جسٹ ایک دفعہ ایک کھانا جسٹ اوپن کریں کہ آئیے کھانا کھائیے تو اتنا بھی یقین نہیں ہوتا کہ مجھے ایک بوٹی ملے گی کہ نہیں ملے گی تو میں دھکا دے کے وہ دو بوٹیوں کے لیے. یہ چھوٹی چھوٹی باتیں ہیں مگر یہ انڈیکیٹرز ہیں کہ مجھے اتنی انسرٹنٹی ہے کہ یار مجھے کیا پتا بوٹی نہ ملے کیا پتا. ہمارا ایک سینئر رجسٹرار تھا مجھے ابھی کہنے لگا کہ وہ ایمرجنسی میں تھا, بڑی ہیوی ایمرجنسی تھی. تو ایک پیشنٹ آیا جس کو فوراً جو ہے نا انٹیوبیشن کی ضرورت تھی اور وہاں وہ اتنا کمپارٹمنٹ نہیں تھی, وہ چھوٹا بزی ہاسپٹل ہے. وہ مجھے کہنے لگا کہ سر میں نا اس کو جب ٹیوب ڈالا تو ایک بندہ کہنے لگا میرا بچہ جو ہے اس کو درد ہو رہا ہے تو تم یہ کیا کر رہے ہو. تو میں نے انہوں نے کہا جی آپ تشریف رکھیے آپ کے بچے کے پین ہو, میں ابھی دیکھتا ہوں. میں نے نرس کو کہا ہے تو کہنا تو میں اس کو میں نے نہیں کیا تو یہ مر جائے گا. تو اس نے کہا میرے بچے کو دیکھو آ کے. بالکل اب یہ ایک اسمال انڈیکیٹر ہے نا کہ وہ بوٹی کہیں ملے کہ نہ ملے. ایک بس کھڑی ہوگی نا تو اندر پتہ ہے ساری سیٹیں خالی ہیں لیکن میں پہلے گھس جاؤں کہ دوسرا نہ ہو, کہیں پتہ نہیں وہ ملے پتہ نہیں سیٹ ملے کہ نہ ملے. تو آپ پلیز ان بات سے پریشان مت ہوئیے گا, پلیز پلیز پریشان مت ہوئیے گا اس باتوں سے. لیکن یہ کہ میں آپ کو بتاتا ہوں کہ ہمارے یہاں نا فیبرک بہت بری طریقے سے ڈسٹرپٹ ہو رہا ہے. لیکن انشاءاللہ العزیز ہمیں اس دوبارہ سے کھڑے ہونا ہے اور ایز این انڈیویجول ہمیں محنت کرنی ہے اور کوشش کرنی ہے اور اللہ پاک سے ایک فضل مانگنا ہے. اور کچھ انڈیکیٹرز ہمارے ملک میں بہت اچھے بھی ہیں جو اکنامک انڈیکیٹرز ہیں. مثلا یہ کہ ہمارے یہاں ینگ اس عمر کے بچے اب انٹرپرینورشپ میں جا رہے ہیں, چھوٹے چھوٹے اسٹارٹ اپ شروع کر رہے ہیں اور یعنی وہ فائبر کے اوپر اور آن لائن, اور یہ کووڈ کی وجہ سے ایکسیس ہوا ہے تو اس طرح کی چیزیں وہ ہو رہی ہیں. مگر فکری طور پر میرا ذاتی خیال یہ کہ ہمارا یہ پرابلم نہیں ہے کہ ہمارے یہاں بجلی چلی جاتی ہے, ہمارے یہاں جو ہے وہ مہنگائی ہو گئی ہے, پیٹرول بہت مہنگا ہو گیا, یہ مسائل اپنی جگہ, یا روزگار لوگوں کا نہیں. میرا پرابلم یہ ہے کہ ہم فکری طور پر فلاسافیکلی ہم ڈیٹیریوریٹ ہوئے ہیں. لیکن انشاءاللہ آپ دعا کریں, انشاءاللہ ہم وی ول فائٹ ٹل آر لاسٹ بریتھ انشاءاللہ. پتہ نہیں سر میں نے آپ کے سوال کا جواب دیا کہ نہیں.
میرا فوکس مینلی اکیڈمیشن اور ایجوکیشنل.
بس سر ہم نوک تو کر رہے ہیں ان کے ڈور, لیکن عموماً جب ایک طرح سے ہوتا ہے نا سر جیسے پانی کا ایک تالاب ہوتا ہے نا سر, تو پانی کے ایک تالاب میں ایک کالم نہیں کھڑا کیا جا سکتا. آپ چاہتے ہیں کہ ایک کالم جو ہے نا وہ 30 بالٹیاں ڈالنے سے وہ کالم بن جائے گا, لیکن آپ تالاب میں 30 بالٹیاں ڈالیں گے تو 1 انچ پانی بڑھے گا صرف, وہ ایک کالم نہیں ریز کیا جا سکتا. تو یہ بھی ایک ہے نا کہ سب ہم چاہتے ہیں کہ پاکستان کے سارے ڈاکٹر اچھے ہو جائیں, ایسا نہیں ہوگا. ہم چاہتے ہیں کہ پاکستان کے سارے پولیٹیشن, وہ ہمیں اوور آل گراؤنڈ سے کام کرنا. اور قوموں کی زندگی میں 40 سال 50 سال کوئی ایسا مسئلہ نہیں ہوتا, کوئی بات نہیں, اوکھے گزار لیں گے 30-40 سال. اتنا ملک نہیں ہے کہ وہ متباہ ہو جائے گا. تو ہم وہ اس دوران میں البتہ بہت سارے لوگوں کو پانی کی بالٹیاں ڈالنی پڑیں گی جس سے ملی میٹر بائی ملی میٹر تالاب ہوگا تو دکاندار بھی بہتر ہوں گے, کلرک بھی بہتر ہوں گے, ڈاکٹر بھی بہتر ہوں گے, پولیٹیشین بھی بہتر ہوں گے. پھر ایک کریٹیکل لیول آ جائے گا, جیسے وہ فزیولوجی میں ہوتا ہے نا وہ ایکشن پوٹینشیل, جب وہ سوڈیم نکلتا ہے سیل سے تو یوں چلتا رہتا ہے ایک دم, پھر ایکشن پوٹینشیل آتا ہے تو وہ پھر نا اذا جاء نصر اللہ والفتح ورأيت الناس يدخلون في دين الله افواجا. وہ جو ایک بندہ مسلمان ہوا وہ بھی اجڑی سر پہ رکھ ان کے چلے گئے, پتھر بھی مارے, بٹ اذا جاء نصر اللہ والفتح, وہ ایکشن پوٹینشیل کا جب ٹائم آتا ہے, يدخلون في دين الله افواجا, پھر لوگ جوک در جوک آنا شروع ہو جاتے ہیں. تو میں اللہ سے امید کرتا ہوں انشاءاللہ ہماری زندگی میں وہ وقت آ جائے جب کہ ہمارا پورا. اور دوسرا میں ایک بات اور بھی بتاؤں, تھوڑا سا آپ اپنے ذہن سے نا, میں تو کوشش کر رہا ہوں, آپ یہ نا کمپارٹمنٹلائزیشن بھی ذہن سے نکال دیں. ٹھیک ہے ہماری وہاں آپ کو فیصل آباد یاد آتا ہوگا ضرور, وہ جو چاول کی ریڑی والا یاد آتا ہوگا جو گھنٹہ گھر کے سامنے ہے فیصل آباد کی وجہ سے, اور آپ کو بھی اپنی وہ ساری یاد آتی ہوں گی, ایک وہ جو فلانی ہماری آنٹی ہوتی تھیں اور اس طرح سے. لیکن اب میرا خیال ہے اس دنیا میں رہتے ہوئے اللہ پاک نے ہمیں نا اس پوری کائنات کا, میں نے دنیا نہیں کہا, زمین نہیں کہا, پوری کائنات کے لیے بنایا ہے. تو اپنے ذہن سے نا بھی اموشنلی تو وہ کمپارٹمنٹ باؤنڈری کا ہے, لیکن ہمیں اس سے بھی نکلنا چاہیے. آپ یہاں خیر پھیلا رہے ہیں اور اللہ پاک, ایک قرآن پاک کی آیت ہے جس کا مفہوم ہے, یہاں حافظ بیٹھے ہوں گے بتائیں گے کہ جب انسان جو ہے کسی طرح سے خراب ہوتا ہے تو اللہ پاک اس قوم کو تبدیل کر دیتا ہے. مجھے تو لگتا ہے کہ اب یہاں سے کوئی نکلے گا انشاءاللہ, کیونکہ جو اعمال نبوی ہیں نا اس کا تعلق صرف پیدائشی مسلمانوں کے ساتھ نہیں ہے, जो सच बोलेगा तो सच के जो बेनिफिट हैं वो एक काफिर भी करेगा तो उसको भी बेनिफिट मिलना शुरू हो जाएंगे। तो इसलिए एक आपके लिए अच्छी कंसोलेशन ये है कि आप ये अपने जेन से ये भी निकाल दीजिए कंपार्टमेंट्स के सारा वो जरूरत होगा। आप यहाँ बैठे हुए हैं, बहुत ज़बरदस्त काम कर रहे हैं, इंशाल्लाह यहाँ से भी वो चश्मा फूट सकता है कि जिसके ज़रिए से फिर वो जो एरिया जो बैरन था, जो जरखेज नहीं था, वो सैराब हो जाए। तो ये मेरा ख्याल है सर। आप किसी खास एस्पेक्ट की निशानदेही कर सकते हैं कि जैसे बस सर इसके लिए यह है कि हर काम के लिए एक मेहनत की जरूरत है। अगर आप दुकान खोलेंगे ना तो दुकान खोल के भी उसको खोलना पड़ेगा, सफाई करनी पड़ेगी, शटर ऊपर करना पड़ेगा, जो मार्केट स्ट्रेटजीज हैं उनको, वो माल रखना पड़ेगा जो माल बिकता है, फिर वगैरह वगैरह। बिल्कुल इसी तरीके से हम अपनी ज़िंदगी और मिजाज के ऊपर जो तब्दीली लाना चाहते हैं उसके लिए वक्त दरकार है। और एक चीज़ जो हमारी फैमिलीज़ के अंदर बहुत लैक करती है वो है हमारी कम्युनिकेशन। आपने देखा होगा ये बड़े बड़े रेस्टोरेंट्स हैं ना, पाकिस्तान में भी ऐसे, यहाँ तो ज़रूर होता होगा, उसमें जब सुबह उठते हैं ना तो जितनी उनकी या और भी ऑर्गेनाइजेशन में तो पूरी टीम इकट्ठी होकर टीम लीडर ना उनको कहता है कम ऑन, उनको मोटिवेट करता है और फिर कहता है आज के लिए हमारी ये स्ट्रैटेजी है। आज सब लोगों ने जो भी सीढ़ियों से कस्टमर उतर रहा होगा तो उसको आपने कहना है गुड मॉर्निंग, हाउ वाज योर डे, वो कहना है। या इस तरह की कोई स्ट्रैटेजी, आज हम ये करेंगे, आज वो करेंगे। हम अपने घर में रहते हो ना, इस तरह की कोई प्लानिंग करते ही नहीं है। कभी माँ बाप बैठकर दोनों मियाँ बीवी फैसला नहीं करते कि इस हफ्ते पेरेंटिंग के सिलसिले में हमने बच्चों के साथ क्या क्या करना है। तो आप साइकेट्रिस्ट हैं, मुझसे बेहतर जानते हैं, मेरा ये ख्याल है कि हमें कम्युनिकेशन के लेवल को अपनी फैमिलीज में ज़्यादा करना चाहिए और उसके अंदर तमाम स्टेक होल्डर्स को, मसलन कम से कम हफ्ते में एक मीटिंग ऐसी हो जिसमें अम्मी अब्बू बच्चे बैठे हैं, क्योंकि हम आप इसलिए बैठे हैं कि हम ये फैसला करें कि हमने अगले हफ्ते के अंदर क्या करना है। दूसरा हम ये जानना चाहते हैं कि हम में से, मसलन मैं आपको एक ट्रिक बताता हूँ, जो सलमान आसिफ सदीकी साहब हमारे दोस्त हैं वो कहते हैं कि आप एक घर में गेम खेलें, गेम ये खेलें कि एक दिन बैठ जाएं और उसके लिए डेडिकेट करें। आप कहें आज हम एक दूसरे से ये पूछते हैं कि आपको अब्बा से क्या एक्सपेक्टेशन है, अब्बा पूछ रहे हैं अपनी वाइफ से, पूछ रहे हैं आपको बीइंग माय वाइफ मुझसे क्या एक्सपेक्टेशन है। अच्छा बेटा आपकी अब्बा के से क्या एक्सपेक्टेशन है, आप बताइए मुझसे क्या एक्सपेक्टेशन है। उसके बाद दूसरा बंदा चला जाए, वो खातून से, खातून पूछें अपने हस्बैंड से कि बीइंग अ वाइफ आपकी मुझसे क्या है। फिर बच्चे, फिर बच्चा पूछे कि अब्बा मैं आपका बेटा हूं तो आपकी, मैं बेटा हूं इस हैसियत से आपकी मुझसे क्या एक्सपेक्टेशन है। तो वो सलमान साहब कहते हैं कि बहुत ज़बरदस्त एक एक्सरसाइज है जिसके ज़रिए से बहुत सारे कम्युनिकेशन बैरियर्स जो हैं वो ख़त्म हो जाते हैं और हमें दूसरों की एक्सपेक्टेशंस का पता लगना शुरू हो जाता है। तो और दूसरा ये है कि पेरेंटिंग में जो एक चीज़ मैंने सीखी है ना, नसीहतों से गुरेज करना चाहिए। वो कहते हैं कि एक खलीफा के ज़माने में ना एक सहाबी ने कहा कि मैं सब कुछ कर चुका हूँ, अब मैं अपनी बाकी सारी ज़िंदगी तबलीग में खर्च करना चाहता हूँ, तो मैं फ़लाँ इलाका मैंने आइडेंटिफाई किया है तो मैं तबलीग के लिए जाना चाहता हूँ, तो मुझे कोई एडवाइस कीजिए कि मैं क्या एडवाइस है। उन्होंने कहा सबसे पहली एडवाइस है कि ज़्यादा बातें मत करना। उसने कहा जी मैं तो ये सुनने आया था कि क्या बातें करना। उसने कहा नहीं, बातें ना ज़्यादा करना। पेरेंटिंग में सबसे बड़ी गलती हम ये करते हैं सर, आप मुझसे बेहतर जानते हैं बीइंग अ साइकेट्रिस्ट, कि हम बातें बहुत करते हैं। औलाद, आवर चिल्ड्रन डोंट डू व्हाट वी आस्क देम टू डू, दे डू व्हाट वी डू। तो पेरेंटिंग इज मोर डूइंग देन एक्चुअली टॉकिंग। ये मेरा ख्याल है सर, ये एक एक टेक्निक है कि हम आपस में कम्युनिकेट करें। सर
मैं कुछ नहीं जा रहा, कम्युनिकेशन इज द की
सर।
हम भी यहाँ जितना कोई, मेरा नाम काशिफ अंजुम है
सर,
मैं भी एक सर्जन हूँ,
एक्चुअल
ऑफिशियल सर,
ओके जी,
लेकिन जनरल सर्जन ट्रेनिंग आप से 2 साल जूनियर हो।
अच्छा जी,
मैं अलामा इकबाल से
okay.
किया था, तो यहाँ पर मैं जिला फेशियल सर्जन हूँ। तो कम्युनिकेशन के बारे में मैं, और ख़ास तौर पे आपने फरमाया कि वालदैन का और बच्चों का
सर,
तो जाहिर है कि वो जनरेशन गैप है, सोच है बच्चों की, आप बच्चों की तरह नहीं सोच सकते, लेकिन ये जो बच्चों का और वालदैन का कम्युनिकेशन है, खास तौर पे अगर बच्चा, कई दफ़ा बच्चे रिफ्रैक्टरी हो जाते हैं, आप कोशिश करते हैं कम्युनिकेट करने की तो आप नहीं कर सकते, क्योंकि जब तक कम्युनिकेट नहीं करेंगे आप आपस में बच्चों के साथ, तो आप उतने असरअंदाज नहीं हो सकते या उनकी गाइडेंस नहीं कर सकते। तो अगर बच्चा ज़रा रिफ्रैक्टरी हो तो उसके बारे में कोई टिप प्रशी करके
मैं आपको
कैसे,
मैं आपकी बात सवाल समझ गया, मैं आपकी बात समझ गया। तो जमात कितने बजे पहला सर?
पौने दो बजे।
तो अभी क्या वक्त हो? ओके मैं ख़त्म करता हूँ। अच्छा मैं थोड़ा सा सर आपको ना एक हल्का सा बैकग्राउंड बताता हूँ कि जिसकी बुनियाद पर वालदैन का बच्चों के साथ कम्युनिकेशन गैप होता है। जब मैं ये बात कर रहा हूँ तो आप बिल्कुल ये मत समझिएगा कि मैं कोई इसका एक्सपर्ट हूँ। मैंने अपनी ज़िंदगी में पेरेंटिंग के सिलसिले में बहुत गलतियाँ करके उसके खमियाजे भुगते हैं, तो वही मेरे लिए एक स्टिमुलस बना है इस बात को और सीखने का। मैं आपको एक छोटी सी बात अर्ज करना चाहता हूँ। जिस वक्त बच्चा इस दुनिया में, क्योंकि कॉन्फिडेंस ब्रेक, कम्युनिकेशन ब्रेक कैसे होती है, अगर वो हमें समझ में आ जाए तो हमें ब्रिज करना भी आ जाएगा। जिस वक्त बच्चा इस दुनिया के अंदर आता है तो इंस्टिंक्टली उसके जहन के अंदर कुछ बातें होती हैं। पहली बात ये होती है कि मेरे अब्बू और अम्मी दुनिया के सबसे बेहतरीन लोग हैं। मेरे अब्बू और अम्मी दुनिया में सबसे ज्यादा नॉलेजिएबल लोग हैं। मेरे अब्बू और अम्मी मुझसे अनकंडीशनल मोहब्बत करते हैं। मैं कुछ भी हूं, मुझसे मोहब्बत करते हैं। मेरे अब्बू और अम्मी, अगर मुझे कोई मुसीबत पड़ेगी तो मेरे लिए जो रेफ्यूज होगा ना वो मेरे अब्बू और अम्मी होंगे। ये चार बातें इंस्टिंक्टली तमाम बच्चों के अंदर मौजूद होती हैं। अनफॉर्चुनेटली हम में से अक्सर बहुत जल्दी बच्चों की ये गलतफहमी दूर कर देते हैं, क्योंकि जिस वक्त बच्चे के आता है ना बी ग्रेड, तो अब्बा भी कहते हैं मैं सारा दिन कमाता हूं, सुबह से लेकर शाम करता हूं, तुम्हारे चाचा के बेटी का ए ग्रेड आया है तो तुम्हारा बी क्यों आया है बताओ मुझे। तो अब उसको ना पहली दफा पता लगता है कि ओहो मैं तो गलत समझ रहा था कि अब्बू और अम्मी तो अनकंडीशनल, वो तो कंडीशनल मोहब्बत करते हैं। मेरे ग्रेड आएंगे तो आएगा, ग्रेड नहीं आएगा ऐसे क्यों बैठे हो, क्यों करके बैठे हो, टांग ऐसे क्यों की हुई है, उस दिन आंटी के सामने तुमने ये क्यों कर दिया था, फलाना क्यों किया था। जब मैं इस तरह के नोक टोक, तो बच्चा कहता है नहीं नहीं ये गलत बात है, कंडीशनल मोहब्बत है, अनकंडीशनल मोहब्बत नहीं है। अच्छा दूसरी बात है, जब बच्चा जो हमसे सवाल पूछना शुरू करता है तो हम उसको कहते चुप करो, तुम तो बोलने से बाजी नहीं आते, सारा दिन मैं थका हुआ आता हूं तुम आते फिर सवाल। और जब बच्चा बहुत ही अजीब अजीब किस्म के सवाल पूछना शुरू कर देता है तो हम उसको जवाब नहीं देते और उसको हम चुप करा देते हैं। और आप सर बेहतर जानते हैं बीइंग अ साइकियाट्रिस्ट कि एक एडल्ट को अगर सोचना हो तो वो कहेगा जरा प्लीज प्लीज जरा खामोश हो, मैं जरा सोच रहा हूं। बच्चे ने जब सोचना होता है तो बच्चा बोल रहा होता है तो सोच रहा होता है। इसलिए बच्चा जब बहुत मुभम सी, दो साल का बच्चा बहुत ही मुभम सी बातें कर रहा होता है ना, अजीब सी इररेलेवेंट सी इनकोहेरेंट टॉक कर रहा होता है, मैंने खाना खाया फिर मुझे ग्लास पड़ा हुआ था तो मैंने यूं देखा तो आपका क्या नाम है, अपने स्पीकर का क्या मतलब है। एक्चुअली बच्चा जब सोच रहा होता है तो बोल, जो आप और मैं सोच रहे हैं ना हम वो भी बोलना लग जाएं तो अगले दिन हम पागलखाने में हों। आप कभी ट्राई करके देखें, इस वक्त भी जो कुछ आप सोच रहे हैं अगर आप मुंह से बयान करना शुरू कर दें कि मैं अभी घर गई थी, पता नहीं हंडिया कहीं जली ना गई हो, पता नहीं वो है कि फिलहाल आए, और ये आप इस वक्त बोलना, सब लोग बोलना शुरू कर दें, लोग कहेंगे ये पागल बैठे हुए हैं। लेकिन बच्चे को अभी इस बात का इतनी चलाकी आई नहीं होती कि मैंने चुप करना है, अंदर दिमाग में मेरे जो खिचड़ी मर्जी पकती रहे मैंने चुप करना है। तो बच्चा वो बोल रहा होता है और जब माँ उसको कहती है चुप करो तो एक्चुअली वो उसको ये नहीं कह रही होती कि डोंट टॉक, वो ये कह रही होती है डोंट थिंक एंड ही स्टॉप्स थिंकिंग। और फिर एक दिन बच्चा आपको कहता है कि अबू हमारी क्लास में एक लड़का था उसने सिगरेट पी रहा था, उसने मुझे भी सिगरेट दी और एकदम उसके मुंह पे पता नहीं, यहां तो आप थप्पड़ शायद ना मार सकते हो, पुलिस पकड़ के ले जाती होगी, लेकिन ये कि और कुछ भी तो एवेसिव एक्शन किया, कुछ भी कहा, तुम्हें कैसे जरूरत हुई वगैरह, ये हुआ। तो बच्चे को पता लग जाता है कि नहीं नहीं मैं जब भी मुसीबत में फंसा तो ये वो छतरी नहीं है जो मैं सोच रहा था। ये मैंने कुछ मिसालें दी हैं। तो सर होता यह है कि जब मुसलसल बच्चे के ये ईमान टूटना शुरू हो जाते हैं कि माँ तो मुझसे कंडीशनल मोहब्बत करती है और माँ तो मुझे एक्चुअली उसके पास तो मेरे सवालों का कोई जवाब भी नहीं है, तो और दूसरी बात यह है कि मैं किसी मुसीबत में फंसा तो थप्पड़ पड़ेगा रिफ्यूज, जब मैं गलती, असल में छतरी में आने की जरूरत किसको होती है, जो बारिश में भीग रहा हो, जिसको बारिश नहीं हो रही उसने छतरी में आके क्या करना है, जो किसी मुसीबत में नहीं है उसको तो उसको क्या मदद की जरूरत है। बच्चे को तो मदद की जरूरत ही तब पड़ेगी जब वो बिहेव सही नहीं कर रहा होगा, बच्चे को तो मदद की जरूरत ही तब है जब उसके ग्रेड नहीं आ रहे, بچے کی تو مدد کی ضرورت تب ہے جب اس نے کسی کو بلی کیا تو اس کی ٹیچر نے بلا کے آپ کو کہا کہ آپ اپنے بچے کو سمجھاتے کیوں نہیں ہے, اس نے ایک بچے کو دھکا دیا ہے اور یہ بچے کو کر رہا تھا, اب اسی بیچارے کو تو گود میں لینے کی ضرورت ہے کیونکہ ہی از ان ٹربل. تو جب اس کو لگتا ہے کہ ماں بھی آگے سے جو ٹیچر نے کہا تھا, ماں نے کہا تم نے مجھے شرمندہ کر دیا ٹیچر کے سامنے, تمہیں شرم نہیں آتی, تم نے کیا تمہارا کیا تم نے کیا. اچھا اب یہ بچہ اس کی وجہ سے اس کے ایمان بریک ہو جاتی ہے. اچھا جب اس کا یہ ایمان بریک ہو جاتا ہے نا, اب اس کو ایک ویکیوم چاہیے ہوتا ہے, اس ویکیوم میں اب کوئی اور آ جاتا ہے, ریپلیسمنٹ آف ابو اینڈ امی. یہاں کا مجھے پتا نہیں لیکن یہاں بھی ایسا ہی ہوگا. پاکستان کے اندر اگر کوئی لڑکا تھا نا وہ جس کے ابو اس کو تھپڑ مار رہے تھے, جس کو کہتے تو نمبر کیوں نہیں آتے, میں نے تمہیں ڈاکٹر بنانا ہے, ایک ہی تم میرے بیٹے ہو تو تم تو اس قابل بھی نہیں ہو کہ تم ایک کلرک لگ سکو, تو اب اس کا جو گیپ کریٹ ہوا تھا اس گیپ میں عموماً کلاس کا ایک بدماش لڑکا جو 3 سال پہلے کا ڈراپ آؤٹ تھا وہ اس کا اب وہ اس کا ابو جان بن جاتا ہے, فلاسفی کے لیے ابو جان بن جاتا ہے. اور یہ بات میں نے ایک باقاعدہ سروے کے نتیجے میں ہمارے ایک دوست نے کیا, میں بتایا کہ پاکستان میں اگر ایک بچی ہے جس کی عمر 8 سال ہے اور اس کے پاس موبائل بھی ہے انڈیپینڈنٹ اور اس کے گھر کے اندر اس طرح اس کو ہو رہا ہے, ہم سب ایڈلٹ بیٹھے ہوئے ہیں, زیادہ امکان یہ ہے کہ اس بچی کی زندگی میں ایک بڑی عمر کا مرد آ جائے گا, لڑکا بڑی عمر کا, 8 سال ایج ہے. آپ حیران ہوں گے کہ 8 سال کی چھوٹی سی بچی ہوتی ہے, اور وہ جو اس کا ابو یا اس کا امی اور وٹ ایور وہ بن جائے گا, اور وہ اب اس کی ٹریننگ کرے گا ہر لحاظ سے, اور وہ بڑا زبردست ہے ابو امی کی نسبت, کیونکہ آپ سگریٹ پیئیں گے تو ابو تھپڑ مارتے ہیں, وہ نہ صرف تھپڑ نہیں مارتا بلکہ سگریٹ لا کے بھی دیتا ہے. اور یہ وہ ایج ہوتی ہے جس میں آدمی لسٹ کو ہک ہو سکتا ہے, لسٹ کو اس ایج میں آدمی ہک ہو سکتا ہے, چاہے وہ اسموکنگ ہے, چاہے وہ ڈرگز ہیں, چاہے وہ کوئی اور بیہیویئر ہے اس کے ساتھ ہک ہو سکتا ہے. اب اگر ہم نے اپنے 0 year to 7 year تک اپنے اس ٹرسٹ کو بریک نہیں کیا تو 8ویں سال کے اندر اب آپ سیف زون میں ہیں, اب بچہ آپ کے ساتھ کمیونیکیشن میں کوئی گیپ نہیں ہوگا, اس کو اس بات کا پتہ ہے کہ میں نے اگر بتا دیا کہ میں بہت ہی نارمل سی بات گھر میں سن کے آیا ہوں اور ابو کو بتا دیا تو ابو تھپڑ مارنے کی بجائے مجھے کہیں گے اوکے اوکے ویری انٹرسٹنگ پلیز ٹیل می یہ کیا چیز ہے. اس بچے نے اچانک ایک لفظ سنی, کوئی ٹرانسجینڈر سنا فار ایگزامپل, تو اس کو پتا ہے کہ ابو نے آگے سے کچھ نہیں کہنا, خبردار تم ہم مسلمان ہیں ہم نے اس طرح کی بات نہیں, وہ نہیں کہیں گے اوکے اوکے پلیز ٹیل می ہاں بتاؤ کیا کیا انٹرسٹ ہے, آئی وانٹ ٹو نو کیا کیا سن کے آئے ہو, کیونکہ ان کے درمیان ایک ریلیشن شپ ڈیولپ ہو جائے گا. لہٰذا آپ کے سوال, سوری میں نے لمبا جواب دیا ہے, آپ کے سوال کا پہلا جواب یہ ہے کہ جن کے تو بچی ابھی 0 age to 7 ہے نا, ان کے لیے تو بڑی اپرچونیٹی ہے کہ یہ 4 اپنے یقین بچے پر سے نہ ہٹائیں پلیز, کسی صورت ایٹ دی کاسٹ آف میکنگ ہم اچھا بچہ. میں آپ کو یقین دلاتا ہوں کہ آپ کے بچہ جو ہے وہ اس کے اندر یہ چاروں 20 سال کی عمر تک وہ یہ سمجھتا ہے ابھی تک کہ میرے اور ابو امی دنیا کے سب سے اچھے ماں باپ ہیں, میرے ابو امی دنیا میں سب سے زیادہ نالجیبل ہیں, میرے اور ابو امی مجھ سے انکنڈیشنل محبت کرتے ہیں, میرے ابو اور امی اگر مجھے کوئی مصیبت پڑی تو سنبھال لیں گے. اور آپ کے بچہ ڈاکٹر نہیں ہے, انجینئر نہیں ہے, وہ یہاں ایک ٹیک اوے کے اوپر وہ ڈلیوری بوائے ہے, تو آپ نے اچھی پیرنٹنگ کی ہے. بنسبت یہ کہ یہ 4 چیزیں بریک ہو گئی ہیں اور آپ کا بچہ جو نہ کسی ایگزیکٹو عہدے پر پھیلا ہوا ہے. تو ایک تو آپ کے سوال کے آدھے کا جواب یہ ہے, لیکن اگر یہ اب وقت گزر گیا, اب 13 سال کا بچہ ہے, اب وہ آگے سے کہتا ہے ہاں جی ہو آر یو, یو نو فار ایگزامپل, وہ لفظوں میں نہیں اپنے بیہیویئر میں کہتا ہے کہ سو واٹ, تو پھر اب کیا کریں؟ تو اب سر یہ ہے کہ اس کے لیے دعا کریں اور نصیحت بالکل بھی نہ کریں, پلیز ڈونٹ یوز ورڈز, اور اپنے ریلیشن کو اس کے ساتھ اسٹرانگ کرنے کی کوشش کریں. اور ریلیشن کو اسٹرانگ کرنے کی بہت ساری ٹیکنیکس کے ساتھ ایک اہم ٹیکنیک یہ ہے, گیو یور چائلڈ اے کوالٹی ٹائم. یعنی آپ کا جو 14 سال کا بچہ جو آپ کی بات نہیں مان رہا یا آپ کو لگ رہا ہے کہ یہ تھوڑا رستے سے بھٹکا ہوا ہے یا یہ کہ یہ تھوڑا ہے, اس کو کوالٹی ٹائم دیں. کوالٹی ٹائم کی ڈیفینیشن بہت ضروری ہے سمجھنا. فار ایگزامپل میں کہتا ہوں بیٹا اب میں نے آج چھٹی کی ہے, شام کو میں نے آف لیا اپنے کام سے, 7 بجے سے 9 بجے تک میں تمہیں ٹائم دوں گا, آؤ میرے ساتھ اور ہم آج کہاں چلیں, ہم آج لیک دیکھنے چلیں گے. آپ اس کو ساتھ لے گئے, گاڑی میں بٹھاتے کہا ہاں بیٹا یہ بتاؤ تمہاری پڑھائی کیسی ہو رہی ہے, تمہارا وہ جو گریڈ کیسا تھا تمہارا. اچھا اب ایکچولی آپ یہ کوالٹی ٹائم نہیں ہے اور یہ آپ نے اس کو ٹائم نہیں دیا, یہ آپ کے بچے نے آپ کو ٹائم دیا ہوا ہے. کوالٹی ٹائم کا مطلب ہے کہ دی ایجنڈا آف دیٹ ٹائم ول بی ڈیسائیڈڈ بائی دا چائلڈ. وہ کہے گا ابو کیا کرنا ہے, بچہ مجھے نہیں پتا, جو تم کہو گے میں کرنا ہے. شروع میں وہ آپ کو کہے گا, ہو سکتا ہے کہ آپ 2 گھنٹے نہ چپ کر کے گاڑی میں بیٹھے رہیں, इट इज पॉसिबल, क्योंकि आपका बैरियर है ना बहुत ज्यादा. चुप कर बैठे, आप जो कुछ बैठ रहे, दैट इज योर इन्वेस्टमेंट. और आप इसको रिपीटेड करते रहेंगे. प्लीज स्टार्ट गिविंग क्वालिटी टाइम टू योर चिल्ड्रन. क्वालिटी टाइम मीन्स एजेंडा इज चाइल्ड्स एजेंडा. वो कहता है दो घंटे में मामा हम ऐसे करते हैं कि दो घंटे के अंदर हम चलते हैं शॉपिंग करके आते हैं. चलो ठीक है, शॉपिंग करके आते हैं, कुछ ना करें आप. दो घंटे में करते हैं हम, दो घंटे में क्या करते हैं हम, वहां चले फलां पार्क देखें, पार्क देखें. बच्चों दो घंटे में चुप करें. सिर्फ कम्युनिकेशन के लिए सबसे बेहतरीन स्किल कौन सी चाहिए होती है? लिसनिंग. हाँ आप जैसे सर कह रहे हैं लिसनिंग, ये एक स्टार्टिंग पॉइंट है. सर मैं इतनी थोड़ी सी देर के अंदर बाकी सारे तो मुझे नहीं बता सकता. तो जो का जिनके तो बच्चे छोटे हैं ना सर, वो मेहरबानी करके अपने ये चार इतबार अपने बच्चों पर प्लीज कायम करके रखें. वो इनमें से एक इतबार सबसे बड़ा मुश्किल है. वो ये है कि वो आपसे कोई ऐसा सवाल पूछे जिसका आपके पास जवाब ना हो. ये इज अ वेरी डिफिकल्ट थिंग. और एक मिसाल मैं आपको 5-6 दफा दे चुका हूं, लेकिन मुझे अच्छा लगता है वही मिसाल मैं दे दूं क्योंकि वो अप्रोप्रिएट है. क्योंकि मेरे पास एक माँ आई थी और उसने आके मुझे कहा था कि मेरे आप तो कहते हैं सवालों के जवाब नहीं देने, कहते मेरे बच्चे ने तो एक अजीब सवाल पूछा है. मैंने कहा क्या? कहते उसने मुझे कहा मामा अल्लाह मियाँ की अम्मी कौन है. ये बच्चा आपसे पूछ सकता है और अजीब सा फनी सवाल पूछ सकता है. तो अगर बच्चे ने आपसे इस तरह का भी सवाल पूछा है, उसके लिए मैं एक हमेशा सजेस्ट करता हूं कि घर में एक व्हाइट बोर्ड बना लीजिए और जो आपके छोटे बच्चे सवाल पूछने के थे, बेटा ये सवाल तो हो सकता है किसी चीज का जवाब आपके पास हो डायरेक्टली. कोई बात कहे मामा ब्रेक्सिट क्या होता है, तो हो सकता है आपके पास जवाब हो, आप उसको बता दे. अच्छा अगर इस तरह का कोई सवाल है जिसका जवाब नहीं है, या आप चाहते हैं कि नहीं अभी इसको पॉन्डर और करना चाहिए, तो आप इस बोर्ड पर लिख दें अल्लाह मियाँ की अम्मी कौन है. उनका बेटा ये जो सवाल है ना, मैं भी इसका जवाब तलाश करने की कोशिश करती हूँ, मेरे जहन में ये सवाल नहीं आया था. और आपने कहा है तो अब अबू से भी पूछते हैं और अपने टीचर से भी पूछने की तुम कोशिश करना, गूगल पे भी पता करना. तो अभी मेरे जहन में नहीं. और बेटा थैंक यू वेरी मच, यू आर सो इंटेलिजेंट, तुमने ये इतना बड़ा सवाल पूछा, मेरे जहन में तो आज तक ये सवाल आया ही नहीं, मैंने तो कभी सोचा ही नहीं. इंस्टेड ऑफ सेइंग चुप करो, इस तरह की बातें नहीं करते होते. अल्लाह की कोई अम्मी नहीं होती, चुप करो. अल्लाह कुरान की आयत सुना के कहा चुप करो, ऐसा नहीं करना. इससे बच्चे की कोई तरबियत नहीं होगी. अच्छा और एक दिन गुजार लें, दो दिन गुजार लें, तीन दिन गुजार लें, 10 साल गुजार लें, वो यहां लिखा हो, मैं आपको यकीन दिलाता हूं कि जिस बच्चे के अंदर अल्लाह पाक ने 3 साल के बच्चे के अंदर सवाल पूछने की इस्तेतात पैदा की है ना, उसके अंदर जवाब को तलाश करने की इस्तेतात भी रखी हुई है. और अगर आप इसको आजमा कर देखिए, हो सकता है 15 दिन के बाद आपका बच्चा आपको इस सवाल का वो जवाब दे कि आप कहें कि यह दलील तो मेरे जहन में आ ही नहीं सकती थी. और वो बच्चा आपको बताया कि मामा मैंने, या बाबा मैंने पता कर लिया है कि अल्लाह मियाँ की अम्मी क्यों नहीं होती, और उसकी ये वजह है. और आप कहेंगे मुझे जिंदगी में पहली दफा पता लगा है कि इस सवाल का जवाब क्या है. आप इसको आजमा के देखिए. तो इसलिए बच्चा कहता, बल्कि हमारे एक दोस्त हैं, मैं तो इतनी सख्त बात नहीं कर सकता क्योंकि मेरे अंदर वो इतनी इस्तेआत नहीं है और मेरा ईमान की ताकत उतनी नहीं है. वो तो हमें ये कहते थे, बहुत दीनदार आदमी है, हर वक्त बावजूद रहने वाले दीनदार आदमी. वो कहते हैं कि बच्चा जब कहता है ना आप क्या कर रही हैं मामा, मैं नमाज पढ़ रहा हूँ. मैं भी नमाज पढ़ूँ? तो अब 3 सवाल बड़े अहम हैं. व्हाट, हाउ, हाउ मच. और चौथा एक और सवाल है, मैं बाद में बताता हूँ. ऐसे जरा मैं थोड़ा ना गिमिक क्रिएट करने के लिए. हम जिंदगी में व्हाट के बारे में पता होता है. मैंने खिलौना लेना है, व्हाट. कहाँ से लेना है, फलां दुकान से. हाउ, फलां दुकान से. कितने लेने हैं, 4 लेने हैं. हाउ मच. और यहीं आके हम खत्म हो जाते हैं. इन तीनों के नतीजे में हमारी स्पिरिचुअलिटी हमेशा नीचे रहती है जब तक हम एक चौथे सवाल का जवाब न दें, व्हाई. तुमने खिलौना लेना है, ठीक है, कौन सा है, मोटरसाइकिल. कहां से मिलता है, ये फलाने शॉपिंग सेंटर से, ओके. और क्यों लेना है, ये दिस इज वेरी इंपॉर्टेंट. बच्चे की तरबियत के लिए उसको खिलौना लेके देना अहम नहीं है, व्हाई का आंसर बहुत अहम है. मैंने खिलौना इसलिए लेना है कि मेरे दोस्त के पास भी खिलौना है. आई एम सॉरी बेटा, ये तो कोई रीजन नहीं है. अगर आपने उसको कायल कर दिया कि ये रीजन नहीं है, तो वो जिंदगी में उसके अंदर जेलसी नहीं क्रिएट होगी, अननेसेसरी कंपटीशन क्रिएट नहीं होगा, ब्रांड कॉन्शियसनेस नहीं क्रिएट होगी उसके अंदर. मैं इसलिए लेना चाहता हूं कि मेरी पूरी अलमारी भरी हो. आपके नहीं बेटा, ये तो कोई रीजन नहीं है. अब उसके अंदर तमा नहीं पैदा होगी, उसके अंदर लालच नहीं पैदा होगी, उसके अंदर जखीरा अंदोजी का ख्याल नहीं आएगा. वो कहेगा मैं मामा इसलिए लेना चाहता हूं कि मैंने देखा वो जो उसका पिछला पहिया मूव कर रहा था ना, तो अगले पहिए के साथ तो चेन नहीं थी, तो अगला कैसे मूव कर रहा था. मैं कह रहा मैं देखूं तो सही उसको. वेरी एक्सलेंट आंसर, वेरी टॉप क्वालिटी आंसर. या उसने यही कह दिया मामा जब मैं फारिग होता हूं ना, तो मेरा दिल करता है मैं किसी चीज से खेलूं तो मैंने इसलिए खिलौना लेना है. दैट्स अ रीजनेबली गुड आंसर टू द वाई क्वेश्चन. अब मैं जो अगली बात करने लगा हूं, मामा मैं नमाज पढ़नी है, क्या करना है? नमाज पढ़नी है. नमाज कैसे पढ़नी? ऐसे पढ़ते हैं. नमाज का मतलब ये है, हाउ, कैसे? पहले वुजू करना है, उसके वुजू के फ़राइज हैं, इस तरीके से. कितनी पढ़नी है? बेटा दिन में 5 तो फ़र्ज हैं, ये सुन्नत है, ये उसके फ़राइज हैं, ये सारी हैं. लेकिन बेटा मैं आपसे एक बात पूछना चाहती हूँ, आप नमाज क्यों पढ़ रहे हैं? अगर हमने अपने बच्चे के अंदर वाई के आंसर को निकाल लिया, या कम अज कम उसके अंदर ये डाल दी कि हर चीज़ का मैंने वाई का आंसर तलाश करना है, तो अब जब वो वाई के आंसर के बाद नमाज पढ़ेगा, हो सकता है उसके ज़हन में वाई का आंसर ये हो, अम्मी पढ़ती हैं तो मैंने भी पढ़नी है, अबू पढ़ते हैं तो मैंने भी पढ़नी है, मैंने ना पढ़ी तो मुझे सजा मिलेगी, अम्मी मुझे क्या कहेंगी मैंने नमाज क्यों नहीं पढ़ी, अच्छी बात है मुझे भी पढ़नी चाहिए. हो सकता है ये उसके वाई का आंसर हो. लेकिन हो सकता है उसके जहन में वाई का आंसर ये हो कि मेरा पैदा करने वाला एक खुदा है, उसने अपने नबी के ज़रिए मुझे जो है एक ज़िंदगी गुजारने का तरीका दिया है. उस ज़िंदगी गुजारने के तरीकों में से एक अहम एलिमेंट अल्लाह पाक की इबादत है, और उस इबादत में से सबसे बड़ी इबादत खुदा के सामने झुकना है, और मैं खुदा के सामने झुकूंगा. जब उसके वाई का आंसर ये होगा तो फिर ये वो नमाज होगी, इन सलात तनहा अनिल फशाई वल मुनकर वल बग. वरना नमाज भी पढ़ता रहेगा, सारा हुलिया भी उसका रिलीजियस होगा, बीच में से बेईमानियां भी करेगा, दो नंबरियां भी करेगा. तो मैं ये अर्ज करना चाहता हूं कि वो जो हमने ये बात की थी कि अपने पेरेंटिंग के उसूलों के अंदर बुनियादी उसूल ये कि हम अपने बच्चे के अंदर बहुत स्ट्रांग किस्म का वाई इनकॉर्पोरेट करें, और वाई इनकॉर्पोरेट करने के पहले अपनी वाई को पहले दुरुस्त करें. हम खुद भी देखें वाई आई एम डूइंग इट. इफ आवर आंसर टू आवर वाई, एंड इट डज नॉट मैटर व्हाट यू आर डूइंग, हाउ ट्रिवियल एंड स्मॉल वर्क इट इज. आप यहां आए हैं, व्हाई यू हैव कम, व्हाई यू हैव कम. आपने झाड़ू दिया, जस्ट कमरे में झाड़ू दिया. अब खाना पका रहे हैं आप, कोई दफ्तर में काम करें, क्यों किया? अगर उसका दैट विल डिटरमिन आवर स्पिरिचुअलिटी कि मैंने क्यों किया. मे बी किसी शख्स ने एक बहुत बड़ी डोनेशन दे दी हो, बहुत बड़ी लाखों बिलियन की, मगर उसके वाई का आंसर डिटरमिन करेगा कि उसकी कोई वैल्यू है भी कि नहीं है. और एक आदमी ने कुछ नहीं, एक तिनका उठा के यहां रखा है, तो उसका वाई का आंसर डिटरमिन करेगा कि इसकी क्वालिटी क्या है. बहुत सारी मिसालें हज़रत अबू बकर, हज़रत उमर के, वो जो जंग में सामान लाने की हैं, और बहुत सारी बात. तो ये मेरा ख्याल था आपके सर. जी बहन, जरा मैं बहन की बात सुन लूँ सर. किस उम्र का बच्चा है?
मेरी टीनेजर
है. सही. आपके अंदर सेंस ऑफ रिस्पांसिबिलिटी कितनी है?
मेरे अंदर है, बचपन से है, मतलब अब शायद थोड़ी सी मिसलो हो गई है एज के साथ, लेकिन मेरे अंदर था शुरू से. मैं हमेशा जो भी काम करती थी टाइम देखती रहती.
जी देखिए, जो तो है ना, 7 साल की उम्र से कम उम्र के बच्चे, उनके बारे में तो मैं बहुत ऑथेंटिक आपको बात बता सकता हूं कि जो आप उनके अंदर पैदा करना चाहते हैं उसके बारे में बात किए बगैर उसको लवेबल प्रैक्टिकल कंटेक्सचुअल एक्सपीरियंस के तौर पर बच्चे को दिखा दे तो बच्चे में वो पैदा हो जाएगी. ठीक है ना? मसलन ये है कि आपने बच्चे को ये सिखाना है कि घर में काम करने वाले सारे लोग बराबर होते हैं, कोई बड़ा छोटा नहीं होता. यहाँ तो मुलाजिम नहीं होते, मैं मिसाल के तौर पर कहता हूँ. ये बच्चे को आप सिखाना चाहते हैं, और इसी दौरान के अंदर एक प्याला टूटने की आवाज़ आई किचन से, तो आपने जो मुलाजमा को कहा कि तुमने फिर मेरा प्याला तोड़ दिया, पता है ये कितने पाउंड का आया था प्याला, पता नहीं ये क्या किया. अब हमने थोड़ी देर पहले बच्चे के सामने एक तकरीर की है कि सब इंसान बराबर होते हैं, सबका ये होता है. अच्छा, अगर इन कंट्रास्ट माँ ने ये कहा कि ओह तुम्हारे तो नहीं चोट लगी, लो मैं तुम्हें पट्टी बांध दूँ, तुम सुबह से थक गई होगी, तुम बैठो मैं तुम्हें चाय पिला दूँ अपनी, फॉर एग्जाम्पल. तो बच्चे को एक कंटेक्चुअल लवेबल एक्सपीरियंस के तौर पर क्रिएट कर. तो ये जो आप रिस्पॉन्सिबिलिटी कह रहे हैं ना, अगर तो 7 साल से कम थे ना, तो फिर तो एक कंटेक्चुअल लवेबल एक्सपीरियंस के तौर पर अगर आपके एनवायरनमेंट में मौजूद थी तो ये शिकायत होनी ही नहीं चाहिए, बच्चे को वो रिस्पॉन्सिबल होना चाहिए. अब अगर जो टीनेजर हो गए हैं तो आप इस बात को ना, शायद हो सकता है मेरी बात का ये का जवाब दिया, आप मेहरबानी करके उसको रिस्पॉन्सिबल बनाने की फिक्र छोड़ दें, और अपने दिमाग से ना ये निकाल दें कि मेरे बच्चे रिस्पॉन्सिबल नहीं है. और एक फिक्रा जो बड़ा जबरदस्त है वो दिल से निकाल दें, मां सदके, मां सदके होना छोड़ दें आप, एंड जस्ट लेट हिम फेस द कॉन्सिक्वेंसेस ऑफ हिज इररिस्पॉन्सिबिलिटी. लेकिन رات کو اٹھنا شروع کر دیں تقریباً 12 بجے کے بعد. یہاں تو خیر پتہ نہیں, ایک تہجد پڑھنی ہے ہی بڑی آسان, کہ رات میں نا اللہ پاک سے اپنا ایک کنیکشن بنائے. صحابہ یہ فرمایا کرتے تھے کہ دن کو ہم ہوتے ہیں گھوڑوں کی پیٹھوں پہ اور راتوں کو ہم ہوتے ہیں مسلوں کی پیٹھوں پہ. ہاں آپ جو مرضی ٹیکنیک بنا لیں پیرنٹنگ کی, جو بتری چلاکیاں کر لیں, جو کتابیں پڑھ لیں, جتنا مرضی کر لیں, اللہ پاک سے تعلق بنانا بہت ضروری ہے. تو لہذا جو ٹین ایجر ہیں, اسٹریٹجی کے حساب سے آج کے بعد اس کو تانا نہ دیں کہ تم تو رسپانسبل نہیں ہو. آج کے بعد بالکل نہ کہیں صبح اٹھتے تمہارا کمبل ویسے کے ویسے پڑا ہوتا ہے. وہ میں جانتا ہوں ساری باتیں کیونکہ یہ کامن باتیں, میں تو آپ سے پہلی دفعہ ملا ہوں, لیکن میں صحیح بتا رہا ہوں. دیکھ رہا تم اٹھتی ہو تو جوتے تمہیں پالش گندے پڑے ہوتے, تو تمہیں کمرے میں جا کے دیکھ رہا کیا تمہارا ریکٹ یہاں پڑا ہوا ہے, کرکٹ کا بیٹ یہاں پڑا ہوا ہے, باتھ روم تمہارا دیکھا کتنا گندا باتھ روم ہوتا ہے ٹکڑا ہوا. میں ذرا تھوڑی سی بات ختم کر لوں پلیز, میں تاکہ لیٹ می فنش دینا. تو آپ ایک یہ کرنا چھوڑ دیں بالکل. آپ اس کے کمرے میں جائیں, کمرہ بہت بکھرا ہوا ہے نا سارا, تو آپ دیکھ کے نا اس کو یاد بھی نہ کرائیں. اور ابھی گھر جا کے کہیے گا کہ بیٹا آج کے بعد نا میں نے تمہیں کچھ نہیں کہنا, لیکن ہفتے کے بعد یہ نہ کہنا دیکھو میں نے تمہیں کہا تھا نا کہ میں تمہیں کچھ نہیں کہوں گی, دیکھو پھر بھی تمہارا کمرہ گندا ہے. تو وہ سارا جو کچھ کیا آپ نے وہ سارا پانی پھر جائے گا. اب پلیز میری بات پہ ٹرسٹ کریں, آپ آج کے بعد اس کو اچھا بچہ بنانے کا خیال دل سے نکال دیں. اچھا بچہ بنانے کا صرف یہ کریں کہ آپ اس کے لیے نا دعا مانگیں, لیکن اس کو کانسیکوینسز فیس کرنے دیں. اینڈ میں خود نہ کمرہ صاف کریں. پھر یہ بات آپ کچھ کہہ رہی تھیں آپ. دنیا از اے بیٹر ٹیچر دین یو, آئی مین پلیز ٹرسٹ می. دنیا از اے بیٹر, اور انہوں نے دنیا میں رہنا ہے, بس دیکھیے 7 سال تک بچے کی لرننگ کا طریقے کار یہ ہے کہ آپ اس کو لویبل کنٹیکسچوئل ایکسپیرینس کے طور پر جس کو آپ اچھا سمجھتے ہیں وہ کر دیں. 7 سے 13 سال تک بچے کے اندر, 7 سی عمر سے پہلے بچے میں اچھا برا, گناہ ثواب, جنت دوزخ کا کوئی وہ نہیں ہوتا, کوئی کیمپس نہیں, کوئی کرائیٹیریا یارڈ اسٹک نہیں ہوتی. آپ کو یہ بات حیران ہوگی سن کے, 7 سال تک بچے کے اندر صحیح غلط, ایتھکس موریلٹی, گناہ ثواب, جنت دوزخ کے حساب سے ٹریننگ کا کوئی سسٹم نہیں ہوتا. یعنی کسی کی ٹانگیں نہیں, آپ کہتے چل کے دکھاؤ, ٹانگیں ہیں ہی نہیں اس کی, چلے کیسے. 7 سال تک کیا ہوتا ہے پھر, 7 سال تک وہ لویبل نان لویبل. تو پیرنٹس جس کو اچھا سمجھتے ہیں اس کو ایک لویبل ایکسپیرینس بنا کر ایتھکس موریلٹی مذہب عقیدے کے حساب سے نہ بتائیں, اس کو لویبل ایکسپیرینس کے طور پہ بتائیں. اسی لیے لوگوں کو بعض اوقات بچپن میں مذہب سے وحشت ہو جاتی ہے. وہ کہتے ہیں میرا بچہ نماز کیوں نہیں پڑھتا, میرا بچہ ہمارے گھر میں سارے نماز پڑھتے ہیں, اس کو یہ کیوں نہیں پڑھتا, پکڑ پکڑ کے نماز پڑھانی پڑتی ہے. ہم نے 7 سال کے اندر اس کو گناہ ثواب, اس کے اندر وہ کیمپس نہیں ہے نا, ہمیں اس کی سائیکالوجی نہیں پتا ہے. لیکن 7 سال کے اندر بچے کے اندر پھر اب ڈیولپ ہوتا ہے اچھا برا, صحیح موریلٹی, ایتھکس. اب آپ نے پھر تقریر نہیں کرنی, اب آپ نے ڈسپلن بنانا ہے, اور اس ڈسپلن کے کانسیکوینسز ہونے ہیں. رات کے 9 بجے کے بعد ٹی وی نہیں چلے گا. اگر رات کے 9 بجے بعد ٹی وی چلا تو اس ویکینڈ پر سارے لوگ پکنک منانے جائیں گے, جس نے ٹی وی دیکھا وہ نہیں جائے گا, اور اب وہ نہیں جائے گا. اور خود ڈراما کریں, پلان کریں, امی 10 بجے تک ٹی وی دیکھتی رہیں, اور چانس کریٹ کریں کہ بچہ پکڑ لے, امی آپ تو 10 بجے تک دیکھ رہی تھی, اور ابو کہیں, سارے کہیں اس ویکینڈ پر امی نہیں جائیں گی پکنک پر کیونکہ امی ٹی وی دیکھ رہی تھیں, اور امی ڈراما کریں, امی کہیں نہیں مجھے لے جاؤ پلیز, آئندہ نہیں کرتی, آئندہ نہیں, 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 تاکہ ان کو پتہ لگے دس از دی کانسیکوینسز آف اٹ. اس طرح کے ڈرامے کریٹ کر کے بچے کو کانسیکوینسز کا, تو 7 سے لے کر 13 سال تک ڈسپلنڈ. حضرت علی رضی اللہ تعالیٰ عنہ نے فرمایا ہے کہ 0 year to 7 year تک بچے کے تم غلام ہو, بچہ تمہارا آقا ہے. پتہ نہیں ان کو کیسے پتا تھا, ساری حیرانی کی بات. اور 7 سال سے 13 تک بچہ تمہارا غلام ہے, تم اس کے آقا ہو. تو 13 سال تک ایکچولی گھر میں ڈسپلن, اور وہ ڈسپلن کیا ہوگا, رول ماڈلنگ ہوگا. خبردار موبائل نہ استعمال کیا کر موبائل. ایک خاتون نے فیس بک پر اپنی ایک دوست کو میسج دیتے ہوئے اپنے بچے کو یہ کہا کہ تم موبائل استعمال مت کرو. پھر آپ کو رول ماڈل کرنا پڑے گا. اور 13 سال کے بعد کیا ہوگا, اب پیرنٹنگ بالکل چینج کرنی ہے. 13 سال کے بعد اب حضرت علی فرماتے ہیں کہ 0 to 7 year تک وہ مالک ہے, وہ آقا ہے, آپ غلام ہیں. 7 سال سے 13 سال تک آپ آقا ہیں, وہ غلام ہیں, اور 13 سال کے بعد وہ آپ کا دوست ہے. تو 13 سال کے بعد آپ کا وہ ایڈلٹ بن چکا ہے, اب وہ آپ سے فائنینشیل ڈیپینڈنٹ ہے, فائنینشلی اس لیے آپ کو لگتا ہے بڑا تابع دار اور فرما بردار ہے. ایکچولی نہیں ہے, وہ ایک آٹونومس باڈی ہے. اور اگر آپ کے یہ 13 سال اچھے گزرے ہیں, اب آپ کا ریلیشن شپ ایک مینٹر شپ کا ہوگا, وہ آپ کے ساتھ آرگو کرے گا بغیر بدتمیز ہوئے ہوئے, اور اپنی بات کو کنونس کرنے کی کوشش کرے گا بغیر بدتمیز ہوئے ہوئے, اور آپ بھی اپنی رائے اس کے اوپر ڈالیں گی بغیر اسرٹیو ہوئے ہوئے. یہ مختصر سی کہانی ہے سر. تھینک یو ویری مچ. دیکھیے ایک فرق ہے نوبیلٹی میں اور چیریٹی میں. میں نے یہاں دیکھا ہے کہ یہاں لوگ چیریٹی جو لوگ کر رہے ہیں نا, اور بہت نیک نیتی سے کر رہے ہیں, میں ان کی نیت پہ شک نہیں کر رہا, دے آر چیریٹیبل کہ ہم نے وہاں جو ہے اتنے ہم نے وہ پانی کے پمپ لگا دیے ہیں. بہت سارے لوگ سے, میں کل ایک جگہ گیا تھا, اس وقت پتہ نہیں 18 بلین بہت بڑی چیریٹی تھی وہاں, ایک اسی ان کے ہال میں ایک فنکشن تھا, انہوں نے جو بتایا اتنے لوگوں کو ہم کھانا کھلاتے ہیں, اتنے چیزوں کھلاتے ہیں, یہ سب چیزیں چیریٹی ہیں. چیریٹی کی اپنی ایک اہمیت ہے, مگر جس معاشرے میں چیریٹی زیادہ ہو رہی ہوتی ہے نا, وہ یہ بھی بتا رہا ہوتا ہے کہ اس معاشرے میں پیسے کی تقسیم انصاف سے نہیں ہوئی. اور بہت سارے لوگ چیریٹی جو ہے اللہ کی رضا کے لیے کر رہے ہوتے ہیں, لیکن بہت سارے لوگ جو چیریٹی کر رہے ہوتے ہیں وہ ایکچولی اس گلٹ کو بھی کمپنسیٹ کرنے کے لیے ہوتے ہیں کہ یار میرے پاس تو بہت پیسے ہیں, تو میں اس قابل تھا تو نہیں, تو میں اپنی گلٹ کو کیسے دور کروں. مجھے کسی نے بتایا کہ بہت سارے لوگ ٹیکس کے لیے بھی کرتے ہیں, لیکن وہ اس کا ایک ضمنی فائدہ بھی ہو سکتا ہے. میں آپ کو چیریٹی سے منع نہیں کر رہا, لیکن بیک ہوم جس چیز کی ضرورت ہے وہ نوبیلٹی کی ضرورت ہے, چیریٹی کی بجائے نوبیلٹی. اور اس کا ایک سمپل یہ ہے کہ آپ جس کی مدد کرنا چاہتے ہیں نا, اس کے لیول آف لائف کو اٹھا دیں کسی طریقے سے. یعنی آپ اس کے گھر میں نلکا لگوا کے دے رہے ہیں, یا آپ اس کو پیسے دے رہے ہیں جس سے اس کی ایک وقتی ضرورت پوری ہو رہی ہے, یہ بھی ضروری ہے, میں اس کو منع نہیں کر رہا, لیکن آپ کے سوال میں جو ایک خواہش ہے اور کیا ہے کہ آپ آئیڈینٹیفائی کریں کہ کچھ لوگوں کی زندگیوں کو آپ کیسے کوالٹی آف لائف کو امپروو کر سکتے ہیں. ایک تو آپ یہ وہ کیا کرنا ہے وہ آپ خود پلیز فیصلہ کیجئے, لوگوں کی کوالٹی آف لائف امپروو. دیکھیں آپ ایک بات, اور دوسری آپ یہ بات کر سکتے ہیں کہ آپ کی جو بھی ٹیکنالوجی ہے نا, آپ اس کو ٹرانسفر کر سکتے ہیں, واٹ ایور یور اسکل از, کہ آپ وہاں کچھ لوگوں کے اندر وہ اسکل ٹرانسفر کر سکتے ہیں. یہ دو کام جو ہے وہ کیے جا سکتے ہیں. جیسے آپ یہاں بہت سارے لوگ جاتے ہیں, میں دوستوں جاتے ہیں, پلاسٹک ہم کلیفٹ لپ کے وہ پورے کے پورے کر کے, کلیفٹ لپ تو وہاں بھی لوگ کرتے ہیں سارے, ایک 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 سمپل پلاسٹک سرجن, ایک جنرل سرجن بھی کرتے ہیں, پیڈیاٹرک سرجن بھی کرتے ہیں, کیونکہ ورک لوڈ بہت زیادہ ہے. تو میں اس کو منع نہیں کرتا, وہ جاتے ہیں سارے, لیکن اس سے بہتر یہ ہے کہ وہاں کے 5 جونیئر سرجنز کو پکڑ کے, اور کوئی ایسی اسکل جو ان کے پاس نہیں ہے, کوئی ایک نئی ٹیکنیک, وہ ان کا, ہمارا ایک دوست ہے یہاں, میں نام بھی لے لیتا ہوں اس کا, امتیاز چیما اس کا نام ہے, تو یہ یہاں ہرٹس فیلڈ میں کام کرتا ہے, وہ ہم نے ٹریننگ اکٹھی کی تھی سرجری میں, وہ ہر سال اپنے پیسوں سے ایک لیپروسکوپک کا وہ سیٹ خریدتا ہے یہاں سے, کوئی سیکنڈ ہینڈ کے, مجھے کہتا ہے کہ آئیڈینٹیفائی کر کے آؤ کہ کس جگہ کے اوپر ایک سرجن ہے جو پوٹینشیل ہے, جس کو آتا ہو کرنا آتا ہو. اب تو خیر پاکستان میں بہت سرکاری طور پہ بھی مل جاتے ہیں. اب مسئلہ اس نے مجھے, ہم چکوال میں گئے, وہاں 3 سرجن تھے, بڑے ینگ سے لڑکے تھے, کچھ ایکسپوئر تھا, زیادہ نہیں تھا, تو ان کو تھوڑا سا ہم نے وہاں ٹرین کیا, وہ میرے ساتھ کام کر کے تھوڑا سا انہوں نے کیا, پھر اس نے ایک پورا سیٹ دیا, وہ سیٹ چکوال میں اس نے دیا, اور جا کے پھر ہم نے ایک پورا دن میں اپنی پوری ٹیم کو لے گیا, تو انہوں نے لائن اپ کیسز کیے ہوئے تھے سارے, تو وہ اس طرح کے ایک ایک کر کے باقی ان کو سپروائزڈ کیا, پھر انڈیپینڈ, تو پورا ہم نے ایک دن میں وہ کیا, اور اس کے بعد دس از ون ماڈل, اسمال ماڈل, جو امتیاز چیما ہے وہ اللہ اس کو برکت دے. تو وہ ہر سال نا ایک ایسا کرتا ہے کہ ایک جگہ پر ایک سینٹر کے اندر ایک نئی اسکل کو وہ کر دیتا ہے. آئی ہوپ میں نے کچھ تھوڑا سا, ویسے تو آپ خود بہتر کریں گے, چیریٹی ضرور کیجئے, چیریٹی سے لوگوں کو نہیں, چیریٹی سے لوگ بھکاری بن جاتے ہیں. آپ دیکھو پاکستان جاتے ہو نا, کئی لوگ آپ کی طرف سے دیکھ رہے ہوں گے کہ یار اس سے کوئی پیسے مجھے مل جائیں, یہ کہیں سے مجھے پیسے دے جائے, وہ نا آپ کو لگتا ہوگا ایسے, کچھ لوگوں کی ہمارے میں توقع یہ ہے کہ بھائی وہ پھوپھی کی بیٹی کہہ رہی ہوتی ہے کہ کبھی اتنے پونڈوں میں کماتے ہو تو کیا ہوا میرے جہیز کے اندر, آپ نے فرض کریں کہ 2 پیٹیاں مجھے لے دیں, تو وہ بعض اوقات نا ہم لوگوں کے اندر ایک فقیرانہ سی وہ مزاج پیدا کر دیتے ہیں, تو کبھی نہیں بھی کرتے, میں پھر بھی چیریٹی سے آپ کو منع نہیں کرتا, لیکن میرے خیال میں یہ جو میں نے آپ کو بات کی ہے کہ ریزنگ دی کوالٹی آف لائف سم ون اینڈ کنٹریبیوٹنگ, دیٹ ول بی اے گریٹ کنٹریبیوشن. اب ہمیں اس کو ختم بھی کرنا ہوگا سر کا. ہاں جی سر,
چھوٹے سے کامنٹس ہیں
سر.
ایک تو یہ کہ آپ نے بتایا کہ لسننگ ٹو چلڈرن लेकिन मेरा अपना पर्सनल एक्सपीरियंस ये है कि एक्टिव लिसनिंग,
श्योर
कि आई कांटेक्ट होना चाहिए बच्चों के साथ,
बिल्कुल सही, आप सही कह रहे हैं, आप सही कह रहे हैं।
तो ये कमेंट